بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان کا صوبہ بلوچستان، عوام کے مسائل اور ان کی بے چینی کے اسباب۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، امریکی کانگریس کی قرارداد کے بعد پاکستان کے سیاسی اور صحافتی حلقوں نے ایک بار پھر اپنی توجہ صوبہ بلوچستان کے عوام کے مسائل اور ان کے مطالبات پر مرکوز کی۔ اس حساس علاقے کے عوام کے مسائل حل کیے جانے اور یہاں کے لیڈروں کے مطالبات پر توجہ دینے اور انہیں قومی دھارے میں شامل کرنے کی ضرورت پر زور دیا۔ پاکستان کی وفاقی وزارت داخلہ نے اسی مقصد کے تحت برہمداغ بکٹی، ہربیار مری اور اختر مینگل سمیت بلوچستان کے تمام باغی رہنماؤں پر قائم مقدمات ختم کرنے کا نوٹیفیکیشن جاری کیا۔ اس سے قبل وزیر داخلہ رحمان ملک نے ان باغی رہنماؤں سے وطن واپسی کی اپیل کرتے ہوئے اعلان کیا ہے کہ یہ رہنما وطن واپس آئیں تو وہ خود ان کا استقبال کریں گے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لینے کی کوشش کریں گے کہ کیا پاکستان کے صوبے بلوچستان میں علیحدگی پسندی کی کوئی تحریک ہے، کیا اس صوبے کے عوام نے خود مختاری کا مطالبہ کیا ہے، اس صوبے کے عوام کے اصل مسائل کیا ہیں، عوام میں اگر بے چینی پائی جاتی ہے تو اس کے اسباب کیا ہیں، خود اس صوبے کے رہنماؤں نے اپنے عوام کے مسائل پر کتنی توجہ دی ہے، اور پاکستان کا سیاسی سیٹ اپ اور اسٹیبلشمنٹ اس صوبے کے مسائل کے حل میں کتنا سنجیدہ ہے۔ تو آئیے چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ممتاز دانشور قیصر امام صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ قیصر امام صاحب، السلام علیکم جناب۔
جناب وعلیکم السلام۔
جناب، پاکستان کے صوبے بلوچستان کے بارے میں آج ہم گفتگو کریں گے، اس صوبے کے عوام کے مسائل کیا ہیں؟
میں سمجھتا ہوں کہ جہاں تک بلوچستان کے عوام کے مسائل کا تعلق ہے، وہ تقریباً وہی مسائل ہیں جو باقی سارے صوبوں کے بھی ہیں، لیکن جہاں تک صرف بلوچستان کے مسائل کا تعلق ہے تو اس کی ابتدا جو ہے یہ تو اس وقت سے شروع ہو گئی تھی جب بلوچستان کو پاکستان کا حصہ بنایا گیا تھا۔ قائد اعظم کے زمانے میں یہ طے ہوا تھا خان آف کلات کے ساتھ کہ یہ صوبہ جو ہے، یہ علاقہ جو ہے جس میں باقی سارے علاقے بھی شامل تھے، خاران، مکران وغیرہ بھی، تو یہ سب پاکستان میں شامل ہوں گے، ان کا دفاع، ان کی کرنسی، ان کی خارجہ پالیسی جو ہے یہ وفاقی حکومت کے ذمے ہوگی اور اندرونی طور پر یہ صوبے خود مختار ہوں گے، یہ قائد اعظم کا فرمان تھا۔ قائد اعظم کا صبی دربار میں جو خطاب تھا اس میں اس کی بڑی وضاحت کر دی گئی تھی کہ بلوچستان کے عوام کو وہ تمام حقوق ملیں گے جو کسی بھی وفاقی حکومت میں صوبے کے عوام کو ہوتے ہیں۔ بلوچستان کے مسائل کا آغاز اسی ایک معاملے سے شروع ہوتا ہے کہ وفاق کے اندر کسی صوبے کے عوام کے حقوق اور اختیارات کیا ہوتے ہیں۔ یہاں سے یہ مسئلہ صوبائی خود مختاری کی زد میں یا اس کے ضمن میں آپ کہہ سکتے ہیں کہ پیدا ہوتا ہے۔ اس کے بعد رفتہ رفتہ ان 60 سالوں میں وہاں کے مسائل جو ہیں ان میں کئی تنوع آئے، کئی طرح کی تبدیلیاں آئی ہیں. اور پہلے یہ اس نے جو ٹرن لیا وہ یہ تھا کہ پہلے عوام کو خود مختاری دی جائے، ان کے صوبے کے اندر جو معاملات ہیں ان میں عمل دخل سارا انہی کا ہو، فیصلے انہی کے ہوں. اس کے بعد پھر ایک مسئلہ پیدا ہو گیا رائلٹی کا، کہ جو وہاں کے سردار ہیں وہ یہ چاہتے تھے کہ صوبے کے جو بھی ذخائر ہیں، جو بھی معدنی وسائل ہیں، جو بھی دوسرے ان کی رائلٹی ان کو ملے. یہ معاملہ شروع ہوا تھا جب بلوچستان میں سوئی گیس جو ہے یہ شروع ہو گئی، اور وہاں جو علاقہ تھا جہاں بگتی قبائل کا علاقہ تھا اس میں جب یہ گیس شروع ہوئی تو اس وقت یہ طے کیا گیا کہ ان کو رائلٹی ملنی چاہیے. سو بیسیکلی ایک مسئلہ جو ہے بلوچستان کا وہ وہاں کا سرداری نظام ہے. یہ لوگ یہ چاہتے تھے، سردار لوگ یہ چاہتے تھے کہ ان کو وسائل کی رائلٹی ملے، اور یہ رائلٹی جو ہے وہ عوام تک پہنچے یا نہ پہنچے اس سے وفاقی حکومت کا کوئی سروکار نہیں رہا. سو اس معاملے میں عوام کی حالت جو ہے وہ تو خراب سے خراب تر ہوتی گئی، کیونکہ وسائل ان پر خرچ نہیں کیے گئے، آمدنی ان پر خرچ نہیں کی گئی، وہ سب نوابین کے جیب خاص میں جاتی رہی. اس کے بعد جب ان نوابین کے معاملات جو ہیں وہ آگے بڑھے ذرا، ان کے لالچ بھی آگے بڑھے، تو یہ معاملہ خود مختاری کی حد تک پہنچا اب، اور اس کو نے علیحدگی کی شکل بھی اختیار کی. یہ ایک معاملہ ہے. اب یہ علیحدگی کی جو تحریکیں ہیں یہ مختلف طریقے سے مختلف حالات میں اور مختلف زمانے میں شروع کی گئی. سب سے پہلی جو تحریک تھی وہ 48 میں شروع کی گئی، جب خانہ قلات نے یہ طے کیا کہ یہ وفاقی حکومت میں شامل ہو جائے گا، وفاق میں شامل ہو جائے گا بلوچستان. اس وقت ان کے بھائی امیر عبد الکریم نے یہ فیصلہ کیا کہ ہم یہ فیصلہ نہیں مانتے، اور انہوں نے علم بغاوت بلند کیا. اس کے بعد پھر تقریباً 10 سال کے بعد پھر یہی بات صورتحال پیش آئی، 5 سال مزید کے بعد پھر یہی صورتحال پیش آئی، اور یہ 5-6 دفعہ اس قسم کے واقعات نے جنم لیا. اس معاملے میں سب سے بڑی بات جو جہاں سے آپ نے سوال کیا تھا کہ عوام کے مسائل وہیں کے وہیں رہے، لیکن نوابین کے جو مسائل ہیں وہ بڑھتے گئے. جو سرداری نظام میں جو قبائل کے سربراہ تھے ان کا لالچ جو ہے یہ اس علاقے کا سب سے بڑا مسئلہ ہے، اور جب تک سرداری نظام کو صحیح طریقے سے یا تو ختم کر دیا جائے یا اس کو وہ ٹرن دیا جائے جو جمہوریت کی طرف راغب ہو جائیں یہ لوگ، تو میں سمجھتا ہوں کہ اس علاقے کے مسائل حل ہو سکتے ہیں. اس میں جو علیحدگی کی تحریکیں ہیں وہ نوابین اور سرداروں نے شروع کی ہوئی ہیں، ان کا عوام سے کوئی تعلق نہیں ہے بالکل، اور نہ ہی عوام کو ان معاملات کا پتہ ہوتا ہے. میں سمجھتا ہوں کہ سرداری نظام جو ہے یہ مسائل کی جڑ ہے. اور اس میں ایک بات اور بھی ہے کہ وفاق نے صحیح معنوں میں کبھی بلوچستان کے عوام کے مسائل پر پوری طرح سے توجہ نہیں دی. انہوں نے بھی یہی کوشش کی، وفاق نے بھی، کہ سرداروں سے لین دین کر لیا جائے، سارے کے سارے سردار جو ہیں ان کو حکومت میں حصہ دیا جائے. آج بھی 64-65 وزیر جو ہیں صوبائی حکومت کے موجود ہیں، یہ سارے کے سارے سردار ہیں، کوئی ان میں عوام کا نمائندہ بالکل نہیں ہوتا. پھر اسی طرح سے آپ دیکھیں کہ بلوچستان میں کلات جو ہے اس نے ہمیشہ مرکزی کردار ادا کیا ہے. آج بھی جو امیر کلات ہیں انہوں نے سوئٹزرلینڈ میں ایک علیحدہ حکومت قائم کر لی ہے، وہ سمجھتے ہیں کہ میں اب بلوچستان سارے کا حکمران ہوں. سو میں سمجھتا ہوں کہ یہ مسائل جو ہیں یہ سرداری نظام کی پیداوار ہیں. وفاق نے اس سے تھوڑی سی چشم پوشی کی ہے، اور وہ معاملات کو ٹھیک کرنے کی انتظامی طور پر کوشش بہت کم کی گئی ہے. یہی عوام کے مسائل ہیں، اور ان کو حل کرنا ہے اگر تو عوام کے مسائل پر توجہ دینی ہوگی، سرداروں سے لین دین جو ہے یہ ختم کرنا ہوگا، یا سرداری نظام کا قلع قمع کرنا ہوگا. جی
بہت بہت شکریہ جناب، بہت بہت شکریہ. اور ناظرین، ہمارے اسلام آباد اسٹوڈیو میں پاکستان کے سینئر تجزیہ نگار عمر ریاض عباسی صاحب موجود ہیں. عباسی صاحب السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
عباسی صاحب، آپ کی نظر میں بلوچستان کے مسائل کی جڑیں کہاں ہیں؟
دیکھیں مجھ سے پیش رو امام صاحب نے بڑے خوبصورت انداز میں اس کو ایلیبوریٹ کیا، لیکن میں اس کو کسی اور فیکچول ہسٹری میں دیکھتا ہوں. بلوچستان کا مسئلہ دو طرح سے ہے، ایک ہے انٹرنل، ایک ہے ایکسٹرنل. داخلی حیثیت سے بھی ہمیں اس کو دیکھنا ہوگا، خارجی حیثیت سے بھی دیکھنا ہوگا. داخلی حیثیت میں بلوچستان کے اپنے بھی مسائل ہیں، اس میں میسز کے، پبلک کے رائٹس کی بات ہوتی ہے، تو وائلیشن ہوئی ہے ہیومن رائٹس کی بلوچستان کے اندر، کس نے کیے اس کی طرف میں بعد میں آتا ہوں. ایکسٹرنل پرابلمز ہیں کہ بلوچستان کے تانے بانے، یہاں کی جو سازشیں ہیں، کانسپریسی ہے، اس کے واشنگٹن اور تل ابیب تک جا کے ملتے ہیں. یہ میں نہیں کہہ رہا، یہ ہسٹورین ریسرچرز کہہ رہے ہیں، اور میں پروف کروں گا اپنی بات کو ود ڈیو ریفرنس. بلوچستان ایک ایسی جگہ ہے، میں آپ کو بتا دوں، کہ جہاں پہ دنیا کی سب سے گہری ڈیپ سی پورٹ ہے گوادر کی صورت میں. اور یہ دنیا، اللہ تعالیٰ نے پاکستان کو یہ وہ واحد نیچرل ریسورس دیا ہے کہ پوری دنیا مانتی ہے کہ سب سے زیادہ نیچرل گہرائی جو سی پورٹ کی ہے وہ بلوچستان کے اندر موجود ہے. اب یہ گوادر کی جو سی پورٹ ہے، یہ لنک کرتی ہے چائنا کے ساتھ بھی، یہاں پہ انٹرسٹ ہے مڈل ایسٹرن کنٹریز کے لیے ایک تجارتی منڈی کا بھی، آپ کی وسطی ایشیائی ریاستوں تک راہداری، یورپ کی منڈی تک آسان آبی گزرگاہ، یہ سارے انٹرسٹ ہیں صرف نمبر ون گوادر کے. نمبر ٹو، بلوچستان دنیا کا میرے خیال میں بہت بڑا ایک ایسا خطہ ہے کہ جو نیچرل ریسورسز جہاں پہ ہیں، جہاں پہ تیل کے ذخائر ہیں، گیس کے ذخائر ہیں، کوئلے کے ہیں، اور اسی طرح آپ کا جو گولڈ ہے، آپ کا کاپر ہے، آپ کا ڈائمنڈ ہے، یہ وہ چیزیں ہیں جو بلوچستان کے اندر منرلز کی ایک وسیع تعداد موجود ہے، جس کو میں قائد اعظم محمد علی جناح کی جو ایک سٹیٹمنٹ ہے غالباً جنوری 1947 کی، آپ نے فرمایا تھا کہ یہ بلوچستان کا علاقہ وہ علاقہ ہے، آپ نے تین علاقے گنوائے، کشمیر، گلگت بلتستان اور بلوچستان. فرمایا کہ یہ پاکستان کو قدرت نے، اللہ رب العزت نے ایک گفٹ دیا ہے، گاڈ گفٹڈ پلیسز ہیں، تو ان پہ، یہاں پہ جو منرلز ہیں ان پہ آپ ریسرچ کر کے پاکستان کو ترقی یافتہ ممالک کی صف میں لا کے کھڑا کر سکتے ہیں. یہ میں قائد اعظم محمد علی جناح کا ایک ویژن اور ایک ان کی اسسمنٹ بتا رہا ہوں. اور آج اس نے ثابت کر دیا ہے کہ سپریم کورٹ میں بھی ایک کیس چل رہا ہے کہ بلوچستان میں جو گولڈ کے اور ڈائمنڈ کے ذخائر تھے وہ اسرائیل کی ایک کمپنی کو دیے گئے، اس کا ٹھیکہ، جو ریکڈک کیس کے نام سے مشہور ہے. وہ سندھ ہائی کورٹ میں بھی اس کی جو ہے وہ کیس چل رہا ہے. تو یہاں سے آپ اندازہ لگا لیں کہ وہاں پہ منرلز کی تعداد کیا ہے. تو جب گوادر ہوگی، منرلز ہوں گے، تو دنیا کا انٹرسٹ بلوچستان میں بڑھے گا، چاہے وہ عرب ریاستیں ہوں، آل سعود ہو، یا کچھ عرب شہزادے ہوں، ان کا انٹرسٹ بھی بلوچستان میں موجود ہے، اور وہ اعلی کار بنے ہوئے ہیں امریکہ کے، سی آئی اے کے. دوسری طرف امریکہ بلوچستان کو، ایران کا جو بلوچستان سیستان صوبہ ہے، سیستان بلوچستان اس کو، اور افغانستان کا جو کچھ حصہ ہے بلوچستان کا، ان تینوں کو مرج کر کے، ملا کے ایک نئی سٹیٹ بنانا چاہتا ہے، اور سٹیٹ بنا کے گوادر کو کیپچر کرنا چاہتا ہے. اور جہاں تک اس کی یورپ، امریکہ، مڈل ایسٹ، وسطی ایشیائی ریاستوں تک اس کی منڈیاں ہیں، وہاں تک رسائی ہو، وہ چائنا کو واچ کرے، ایران کو واچ کرے، پاکستان میں اور خطے میں افغانستان میں جو اس کے انٹرسٹ ہیں ان کو وسیع کر سکے، انہینس کر سکے. تو گریٹر گیم بلوچستان کے بارے میں مجھے تو یہ سمجھ میں آتی ہے. جہاں تک داخلی صورتحال کی بات ہے، ضرور ہے کہ بلوچستان کے مسائل ہیں. وہاں پہ آپ دیکھیں، سوئی کے اندر گیس دی گئی، 2 کلومیٹر کے فاصلے پر لوگ وہاں ان کے گھروں میں چولہے کے اندر گیس نہیں جلتی. یہ میرے خیال میں بنیادی انسانی حقوق کی محرومی ہے کہ آپ جہاں سے پورے پاکستان کو گیس دے رہے ہیں، وہاں کے لوگوں کو پرووائڈ نہیں کر رہے. نمبر ٹو، رائلٹی نواب لیتے رہے، سردار لیتے رہے، عام آدمی تک ثمرات نہیں پہنچے. آج وہی نواب باہر بیٹھ کے امریکہ کی اور اسرائیل کی اور سی آئی اے کی زبان بول رہے ہیں پاکستان کے خلاف. اٹ مینس کہ ان نوابوں کو بلوچستان کے عوام کا کوئی خیال نہیں ہے، ان کو خیال ہے اپنے انٹرسٹ کا، ڈالرز آتے رہے، نیشنلٹی ملتی رہے. نمبر تھری، امریکہ کی قرارداد کی آپ نے بات کی تھی، جو مین جڑ ہے. دیکھیں، اس بلوچستان کے ایشو پہ کام بہت عرصے سے ہو رہا ہے. میں نے 2008 میں ایک آرٹیکل لکھا تھا پاکستان کے پرومیننٹ نیوز پیپرز میں کہ بلوچستان را اور سی آئی اے کے شولوں کی لپیٹ میں، اور اس میں میں نے پوری یہ ہسٹری آج سے 4 سال پہلے لکھ دی تھی. کہنے کا مقصد ہے کہ بلوچستان پر امریکی قرارداد جب آئی تو اس کا مقصد یہ ہے کہ امریکہ کو کشمیریوں کے انسانی حقوق کی پامالی وہاں پہ نظر نہیں آتی جو ہندوستان کر رہا ہے. امریکہ کو یہ نظر نہیں آتا کہ اسرائیل انسانی حقوق کی پامالی جو فلسطین میں کر رہا ہے، وہاں پہ گائیڈڈ میزائل پھینک کے بچوں کی شہادتیں ہو رہی ہیں. امریکہ کو یہ نہیں آ رہا نظر آ رہا بحرین میں انسانی حقوق کی دھجیاں کون بکھیر رہا ہے. تو وہاں پہ جو ہے وہ آزادی کی بات اور انسانی حقوق کی بات کبھی امریکہ نے نہیں کی، اور اسے آج بلوچستان یاد آ گیا. तो उनके दोहरे मयारात हैं। इट डजेंट मीन कि उस करारदाद की कोई हैसियत है। हमें खुद अपने घर को जब डिसऑर्डर हो रहा है पहले उसको ठीक करना होगा, बलूचिस्तान के अवाम के मसाइल को हल करना होगा, तब जाके बाहर की साजिशों का मुकाबला हो सकता है। तो मेरे ख्याल में पहले घर को ठीक करें, बलूचिस्तान के अवाम को एतमाद मिलें और उनके मसाइल हल होंगे, तब जाके हम एक्सटर्नली बलूचिस्तान के खिलाफ जो साजिशें हैं उनको मीट कर सकेंगे। उसके बगैर बलूचिस्तान के मसाइल जो हैं वो उलझे हुए मसाइल सुलझने के काबिल नहीं हो सकते।
बहुत बहुत शुक्रिया अब्बासी साहब। और टेलीफोन लाइन के जरिए हमारा राबता बरकरार हुआ है बेल्जियम में मुकीम पाकिस्तान के सीनियर सियासतदान और तजिया निगार मोहम्मद फैसल खान साहब से। देखते हैं वो क्या कहते हैं इस बारे में। खान साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जनाब बलूचिस्तान के अवाम में बेचैनी और मरकज से नाराजगी के असबाब आपकी नजर में क्या है?
बिस्मिल्लाह रहमान रहीम। देखिए जी, बलूचिस्तान का मसला एक इंतहाई तवील तारीख का हामिल मसला है और मुख्तसरन मैं बता दूं कि जो आपने मरकज की बात की है इसकी इब्तदा वो अब नहीं बल्कि इसकी इब्तदा अयूब खान के दौर से शुरू हुई थी
जी।
फिर इसको मजीद बढ़ने का मौका जो है भुट्टो साहब के दौर में हुआ, जब बलूचिस्तान के सरदारों के खिलाफ और नवाबीन के खिलाफ जब उन्होंने बगावत का आलम बुलंद किया था तो उनके खिलाफ फौजी ऑपरेशन किया गया। देखिए असल में मसला ये है कि कुछ लोग बलूचिस्तान के हवाले से कुछ बातें मुख्तलिफ तनाजुर में बयान करते हैं, वो चीजें भी दुरुस्त हैं। बलूचिस्तान के देखिए मामला जो हैं ये दो तरीके के हैं, एक तो इसमें ये अंदरूनी मसाइल है और दूसरे बैरूनी। अंदरूनी मसाइल जो पैदा किए गए हैं उसके को भी बैरूनी ताकतों की आशीर्वाद ही हासिल है और वो ही कुछ बैरूनी ताकतें हैं जो कि अंदरूनी तौर पर अंदरूनी जो बलूचिस्तान के नवाबीन हैं या सरदार हैं उनके जरिए वो काम कर रहे हैं। देखिए अब यहाँ पे एक इंसानी हकूक की बात भी की जाती है। मसला देखें जो असल में देखना है वो ये है कि एक ये बहुत बड़ी कॉन्स्पिरेसी है असल में जो पाकिस्तान के खिलाफ चल रही है। इसमें आप देखें कि जो अकबर बुख्ती साहब हैं, अकबर बुख्ती साहब का कबीला है, मरी कबीला है, अताउल्ला मेंगल है और ये दो चार इस किस्म के जहर बिहार मरी, ये कबाइल ऐसे हैं जो तकरीबन आज से कोई 20 साल पहले इन्होंने खुद जो है आलमी ताकतों से ये मामला तय किए थे कि वो पाकिस्तान से अलहदा होना चाहते हैं। असल में इसकी इब्तदा जो हुई है वो 2002 और 2004 के दरमियान हुई, जिसके बारे में पहले भी मैं कह चुका हूँ आपके प्रोग्राम में भी और पाकिस्तान के भी इंडिया में भी बात मैंने कही थी कि एक बैरकोल्ड नाम की एक कंपनी है यहूदियों की और उसके साथ एक दो तीन और कंपनियां भी हैं जो कि बलूचिस्तान के अंदर काम कर रही हैं और ये सब ऐसी कंपनियां हैं जिनके पीछे आलमी ताकतें खसूसन अमेरिका का उसमें शेयर है और बड़ी ताकतों का उसके अंदर मामला है। इन चार पांच सरदारों ने इन कंपनियों के साथ बैन अल-अक़वामी मालियाती इदारों के हवाले से उनके साथ माहिदे किए हैं और माहिदा इसमें ये हुआ था कि जो भी रिपब्लिक के अंदर जो जखायर हैं, और मैं यहां बताता चलूं कि मेरी मालूमात के मुताबिक 81 अरब डॉलर से जायद सिर्फ सोने के जखायर हैं जिसमें तांबा और कोयला और तेल के जखायर इसके अलावा हैं। तो उसमें इन्होंने ये माहिदा किया था कि पसे पर्दा कि अगर हम बलूचिस्तान को अलहदा कर देते हैं हम वो हालात पैदा करेंगे और आप हमारी मदद करेंगे कि पाकिस्तान के अंदर या बलूचिस्तान के अंदर ऐसे हालात पैदा किए जाएं कि बलूचिस्तान को मजबूर किया जाए वो पाकिस्तान से अलहदा हो जाए और अलहदा होने के बाद जितने बलूचिस्तान के वसाइल हैं इसमें 75% जो है आपका होगा और 25% हम चार खानदानों का होगा। ये ऐसे मामला थे जो कि माहिदे किए गए हैं और यही माहिदे थे जिनके के अफशा होने के बाद परवेज मुशर्रफ साहब ने अकबर बुख्ती के खिलाफ ऑपरेशन किया था। और यहाँ मैं आपके प्रोग्राम की वसासत से ये बताता चलूँ कि जिस दिन अकबर बुख्ती साहब को कत्ल किया गया था उससे तकरीबन 72 घंटे पहले मेरी उनकी एक तवील बातचीत हुई थी जिसमें मैंने अकबर बुख्ती से कहा था कि वो इस मामला को कोशिश करें कि अगर वो कहते हैं तो हम बीच में मेडिएट कर सकते हैं, लेकिन अकबर बुख्ती ने कहा था कि फैसल साहब मुझे आजाद बलूचिस्तान से कम कोई बात नहीं चाहिए और अगर आप कुछ कर सकते हैं तो मुझे पाकिस्तान से बाहर भिजवा दें, मैं पाकिस्तान से बाहर जाना चाहता हूं। पाकिस्तान से बाहर जाने की जब हमने हुकूमत से उस वक्त के लोगों से बात की तो उन्होंने कहा कि अगर हमने इनको बाहर जाने की इजाजत दी तो इन्होंने वहां जाकर जिला वतन हुकूमत बना लेनी है। तो अलकस्सा मुख्तसर ये कि ये सारे मामलात हैं जो मुख्तसर मैंने आपको बताया कि बलूचिस्तान के कुछ सरदार और कुछ नवाबीन जो है वो असल में आलमी ताकतों के हाथों खेल रहे हैं। उनके नजर के अंदर बलूचिस्तान के वो कीमती जखायर हैं जिनसे वो समझते हैं कि वो बलूचिस्तान को आजादी दिलाकर और सारी जिंदगी के लिए वो एक नवाबीन या शहनशाह या बादशाही दौर लाना चाहते हैं। ये बुनियादी तौर पर वजह है। और जहां तक ये बात है एहसास महरूमी की, देखिए इसके अंदर एक सबसे बड़ी कॉन्स्पिरेटिव थ्योरी है कि बार बार ये कहा जाता है कि पाकिस्तान की इस्टेब्लिशमेंट जो है बलूचिस्तान के अंदर कार्रवाइयां कर रही है, इसमें कोई दो राय नहीं कि बलूचिस्तान के अंदर पाकिस्तान की एस्टेब्लिशमेंट और फौज मौजूद है। लेकिन असल में एक कॉन्स्पिरेटिव थ्योरी जो सबसे बड़ी खतरनाक है वो ये है कि इन सरदारों ने अलबी ताकतों से ये बात की है कि उनके उनके ट्रेनिंग दिए हुए बलोच गोरिये जो पाकिस्तान से एलर्जी के लिए हैं वो वहां लड़ते हैं, पाकिस्तान की मिलिट्री फौज की वर्दी में जाते हैं। मेरे पास इसके शवाहद मौजूद हैं और ये मैंने शवाहद दिए थे, मुशरफ साहब की हुकूमत को भी मैंने दिए थे कि वो पाकिस्तान की फौजी वर्दी में मिलिट्री ड्रेस के अंदर और कई दफा तो ईरानी फौजियों के ड्रेस में भी वो आए हैं और उन्होंने आके उन लोगों को कत्ल किया है जो पाकिस्तान के साथ बलोच रहना चाहते हैं। उन बलोचों का उन्होंने कत्ल किया है और कत्ल करने के बाद जब उनकी लाशें मुख्तलिफ मुकामात पर फेंकी हैं और जब वो मरी हुई लाशें मिली हैं तो फिर ये कहा है कि ये हमारे आदमी थे और इन्हें पाकिस्तान की अफवाज ने मारा है। ऐसे दो तीन सबूत मैंने दिए हैं। दो दफा इन्होंने ईरानी फौजियों की वर्दी के अंदर भी ईरानी जो पासदारान इस्लाम है, दो वाक्य ऐसे हैं जिनके मैंने सबूत दिए थे कि पासदारान इस्लाम की वर्दी पहनकर बलोच गोरिये जो है वहां पे आया और उन्होंने 5 अफराद को मारा और लाशें फेंक के भाग गए। तो ये एक बहुत बड़ी ऐसी कॉन्स्पिरेटिव थ्योरी भी जो है बलूचिस्तान में पाकिस्तान के खिलाफ चल रही है।
जी बहुत बहुत शुक्रिया खान साहब, लाइन पे मौजूद रहिएगा। कैसर इमाम साहब, जनाब नाराज
जी
या बागी बलोच रहनुमाओं के बारे में आपकी राय क्या है?
देखिए जैसा कि मैंने पहले अर्ज किया है कि उन लोगों ने शुरू तो किया था मामला किसी हद तक अपना लालच जो है ये पूरा करने के लिए कि रॉयल्टी उनकी बढ़ाई जाए। अब आप जरा गौर करें, जब सुई गैस शुरू हुई है गुज़श्ता चंद दिनों तक सुई गैस के मुलाजमीन में कम से कम 2000 अफराद ऐसे शामिल थे जो सिर्फ कागज़ों में मुलाजम थे, उनकी तनख्वाहें भुगती कबीला वसूल करता रहा था। और मैं समझता हूँ कि आज भी इन नवाबीन को रॉयल्टी की मद में बहुत सारी दौलत मिलती रही है। अब भी इनसे ये कहा जा रहा है, बजट अगर आप देखें तो उसमें जितना बजट होता है वो ये लोग खा जाते हैं, अवाम की हद तक तो कुछ नहीं पहुंचता। सो बेसिकली ये सारा मसला जो है ये नवाबीन का ही है, सरदारों का ही है, और इनका लालच है जो है ये इस मुश्किल में लोगों को फंसा रहा है। और जब ये इब्तदा हुई थी इन बगावतों की तो वो नवाबीन ने ही की थी, अब तक जितनी भी बगावतें हुई हैं वो सब इन सरदारों की कायम की हुई हैं। अब इन लोगों ने अपनी एक अलग हुकूमत स्विट्जरलैंड में कायम कर ली है जिसके बारे में आपको पहले से पता है, ये 2009 में कायम की गई है और ये कल्लात के जो साबिक अमीर हैं उन्होंने ये हुकूमत कायम कर रखी है। सो ये 4-5-6 सरदार तो ऐसे हैं जो इस सारे मामले के में फसाद की जड़ हैं। लेकिन जैसा कि मैंने पहले अर्ज किया है कि इसमें एक बहुत बड़ा अंसर इस बात का भी है कि वफाकी हुकूमत ने इस मसले को हल करने की संजीदगी से कोई कोशिश कभी नहीं की, वहाँ वो निज़ाम लाने की कोशिश नहीं की जो आम तौर पर इस दौर में 21वीं सदी में जमहूरियत जिसको कहते हैं उसका एक खासा होता है कि अवाम तक सारे मामलात जो हैं वो पहुँचते हैं, वसाइल भी पहुँचते हैं, आमदनी भी पहुँचती है और उन पर खर्च भी की जाती है, उनकी तरक्की होती है। जब तक अवाम की तरक्की पर यो पैसा खर्च ना किया जाए ये मसाइल जो हैं वो हल नहीं होने के। जहाँ तक सरदारों का ताल्लुक है वो तो अपना उल्लू सीधा करने के लिए इस मामले को और आगे बढ़ाते रहेंगे और उनकी कोशिश होगी कि उनको मुकम्मल तौर पर इस इलाके में लूट खसूट की इजाज़त दे दी जाए, खा कोई भी निज़ाम आए, खा कोई भी हुकूमत आए, बाहर से आए लोग या अंदर से आए, उनसे उनको इससे कोई गर्ज नहीं है। लेकिन इस बात का ज़रूर ख्याल रहे कि सारे सरदार ऐसे नहीं हैं, बेशुमार सरदार ऐसे हैं जो हुकूमत का हिस्सा रहे हैं, अब भी हैं। अब भी अब अगर आप गौर करें तो जितनी सूबाई जितने मेंबर्स हैं सारे के सारे सरदार हैं, वो उनमें अवाम के नुमाइंदे तो ना होने के बराबर हैं। सो मेरे ख्याल में असल मसला जो है वो सरदारों का ही है और दूसरे को मसाइल जो हैं वो उसकी ज़िमन में हैं। और एक चीज़ और है कि वहाँ ये बलूचिस्तान की अलहदगी की बातें होती हैं, बलूचिस्तान सिर्फ बलोचों का नहीं है, वहाँ पश्तून भी हैं, वहाँ दूसरे कबाइल भी हैं। सो मैं समझता हूँ कि और उनकी बहुत बड़ी रेशो है, पश्तून तो तकरीबन 40% के करीब हैं। सो मेरे ख्याल में ये बातें जो हैं अलहदगी की जितनी बातें बाज सरदार कर रहे हैं वो नेचुरल नहीं हैं और ना ही ये बेल मंडे चढ़ सकती है। जी
جی بہت بہت شکریہ عباسی صاحب.
جی
جناب, بلوچستان کے عوام کے مسائل, کیا آپ یہ سمجھتے ہیں کہ بلوچ سرداروں کو الگ ہٹا کے حل کیے جا سکتے ہیں؟
دیکھیں, بلوچ سرداروں کے بغیر آپ کچھ بھی نہیں کر سکتے. جہاں تک ان کا تعلق ہے, وہ باہر بیٹھے ہیں اور وہ کسی کے اشاروں پہ ظاہر ہے یہ کام کر رہے ہیں. ایک آپشن تو آپ نے یہ رکھی کہ آپ کے انٹیریئر منسٹر نے, رحمان ملک صاحب نے, سارے مقدمات ختم کرنے کا اعلان کیا اور کہا بات چیت ہوگی. اب وہ بات چیت کس طرح ہوگی؟ کیا وہ پاکستان آئیں گے؟ دس از ناٹ پاسبل. میں ریکارڈ پہ یہ بات کر رہا ہوں, ہیر بیار, مخش مری یا برہم داغ بگٹی, یہ تو کبھی پاکستان نہیں آئیں گے. یہ سوچیں بھی نہ کہ آپ سے نیگوشیشنز کرنے آئیں گے. یہ پچھلے دنوں ان دونوں کے میں نے لیٹسٹ انٹرویوز سارے سنے ہیں میڈیا کے اندر. وہ تو کہتے ہیں کہ پاکستان نے غاصبانہ قبضہ کیا ہوا ہے بلوچستان پہ. تو جس بندے کی ٹون ہی ایسی ہو, وہ کہتے ہیں رائٹس کی تو بات ہی نہیں ہے, آپ چھوڑیں بلوچستان ہمارا ہے, الگ ہے. تو ان کی ٹون, ان کا تھیسز, ان کا پس منظر کچھ اور ہے. انہیں جو اسکرپٹ لکھایا گیا ہے, جو واشنگٹن کی طرف سے دیا گیا ہے یا سی آئی اے کی طرف سے, انہوں نے وہی اسکرپٹ پڑھنا ہے. وہ ایک لائن ادھر سے ادھر نہیں ہوں گے, اس لیے کہ وہ گریٹر ایجنڈے کا حصہ ہیں. تو یا پھر یہ ہے کہ اگر وہ یہاں نہیں آتے تو وہاں جا کے ان سے بات کریں. اگر بات چیت پہ تیار نہیں ہے تو جب آپ انٹرپول کے ذریعے کسی ملزم کو بلا سکتے ہیں تو ان کو بھی بلائیں, کہیں باہر کی گورنمنٹ سے کہ یہ ہمارے باغی ہیں, ریبیلین ہیں, تو ان کو ہمارے حوالے کیا جائے, یہاں کے قانون کے مطابق ان کے خلاف کاروائی ہو. اور بلوچستان کی عوام میں ایک, میرے خیال میں ایک ریفرنڈم ہو جائے, ان سے پوچھ لیں کہ آپ کیا چاہتے ہیں. تو میرا خیال ہے کہ 95%+ لوگ, جو 95% سے زیادہ, وہ یہی کہیں گے کہ پاکستان کے ساتھ ہیں ہم, ہمارا ملک ہے, ہمارا وطن ہے. جو میں ان کی سائیکی اور سٹڈی سمجھتا ہوں, میں گیا بھی ہوں, وہ یہ کہیں گے کہ صرف ہمارے مسائل حل کریں, ہمیں ان بلوچ جو ظالم لوگ ہیں, وڈیرے ہیں, ان سے نجات دلائیں, ہمیں گیس دیں, ہمارے بچوں کو تعلیم دیں, ہماری سڑکیں ہونی چاہیے, ہمیں بجلی ملے, ہمیں پانی ملے, ہمیں صحت کی, ہیلتھ کی ریفارمز, بنیادی سہولتیں ملیں. تو جب کسی بھی قوم کو, کسی بھی علاقے کے لوگوں کو آپ فیسیلیٹیٹ کریں گے تو کوئی پرابلم نہیں ہوگا. میں ایک چھوٹی سی مثال دیتا ہوں. آج ہم کہتے ہیں کہ قبائلی علاقوں کے اندر دہشت گردی ہے, ہم پیٹتے ہیں. میں خود گیا ہوں پارا چنار کے اندر, میں خود گیا ہوں ہنگو کے اندر, ٹل کے اندر, در آدم خیل کے اندر, باجوڑ میں نے وزٹ کیا ہے, آپ کا نارتھ وزیرستان, ساؤتھ وزیرستان میں جاتا رہا ہوں. بلکہ وہاں پہ ہم نے یہ دیکھا ہے کہ کوئی ہاسپٹل نہیں ہے, وہاں پہ آپ کے انسٹیٹیوٹس نہیں ہیں, خواتین کے لیے کوئی ریفارم سینٹر نہیں ہے, وہاں پہ آپ کی سڑکوں کی حالت دیکھیں, بجلی گیس نہیں. تو جب یہ کچھ نہیں ہوگا تو وہ لوگ کیا کریں گے؟ وہ ٹیررزم کی طرف ہی جائیں گے. تو آپ نے لوگوں کے دل جیتنے ہیں تو وہاں پہ ریفارمز لانی ہوں گی, وہاں پہ ترقیاتی کام کرنا ہوگا. تو وفاق کی سب سے بڑی غلطی یہ ہے کہ یہ سرداروں کو پالتا رہے اپنی گود میں بٹھا کے. کبھی کوئی ڈکٹیٹر پالتا رہے ایوب خان کی شکل میں, کبھی پرویز مشرف کی شکل میں پالتا رہے. تو یہ ڈکٹیٹرز جو ہیں یا جو سیاست دان ہیں, یہ سرداروں کو پالنے کی بجائے اپنا ووٹ بینک اور اپنی ریپو بنانے کی بجائے عام آدمی پر خرچ کریں, گراس روٹ لیول پہ جائیں اور بلوچستان کو ایک رول ماڈل بنا دیں پوری دنیا کے لیے. جب بلوچستان میں ترقی ہوگی, امن ہوگا, لوگ خوش ہوں گے, تو امریکہ ایک کیا, 1000 قرارداد بھی منظور کرے, یہی بلوچ عوام سڑکوں پہ آ کے کہیں گے تمہیں کوئی حق نہیں بات کرنے کا, ہمیں تو پاکستان نے پورے رائٹس دیے, ہمارا ملک ہے پاکستان, آ کے ہماری تعلیم دیکھو, ہماری جنریشنز کو دیکھو, ہمارا آئی کیو لیول دیکھو, ہمارے علاقے کے اندر ترقیاتی کام دیکھو. تو وہ پھر لوگ خود بولیں گے. تو وفاق خود جب بولنے کا موقع دے رہا ہے پوری دنیا کو, تو ظاہر ہے وہ اس لیے بول رہے ہیں کہ وہاں پہ فیسیلیٹیٹ نہیں کیا لوگوں کو, سہولیات نہیں ہیں. تو اس کا سنگل پوائنٹ ایجنڈا یہی ہے کہ آپ بلوچستان کو مالا مال کر دیں ترقیاتی بجٹ سے, وہاں پہ صحت کی سہولتیں عام کر دیں, تعلیم عام کر دیں, وہاں کے بچوں کو جو اسکالرشپ ہوتی ہے باقی صوبوں کے لیے تو آپ نے رکھی ہے, بلوچ اسٹوڈنٹس کو بھی آپ ایچ ای سی کے ذریعے باہر بھجوائیں, ان کے اسٹوڈنٹس کا کوٹا ہونا چاہیے پاکستان کی اسلام آباد کی یونیورسٹیز کے اندر, پی ایچ ڈی میں, ایم فل میں. تو جب یہاں وہ آئیں گے, اسٹڈی کریں گے, تو انہیں پتہ چلے گا کہ یار پاکستانی آپ کے بارے میں کیا سوچتے ہیں, باقی صوبوں والے, پنجابی, سندھی یا خیبر پختونخوا والے. تو آپ نے میوچل انڈرسٹینڈنگ پیدا کرنی ہے. تو بلوچ اسٹوڈنٹس کو سندھ یونیورسٹیز کے اندر بھیج دیں, خیبر پختونخوا میں بھیج دیں, اسلام آباد میں بھیج دیں, تو ایک میوچل ایک اسٹڈی ہوگی مائنڈ سیٹ کی, اور یہ لوگ جا کے وہاں پہ میسج دیں گے کہ نہیں آپ غلط کر رہے ہیں, ہمارے لیے تو تعلیم کے دروازے کھلیں, ہمارے لیے تو فیوچر کے دروازے کھلیں. تو پاکستانی گورنمنٹ کو, وفاق کو یہ سٹیپ لینا ہوں گے, تب جا کے بلوچستان میں سٹیبلیٹی پیدا ہوگی. ہاں, جو میں بات کر رہا ہوں ایکسٹرنل, جو ایک پرابلم ہے, جو کانسپریسی تھیوری ہے, اس پہ مغرب کام کر رہا ہے, امریکہ کام کر رہا ہے, اس کے چنگل سے نکلنا اتنا آسان نہیں ہوگا۔ بلوچستان سونے کی چڑیا ہے امریکہ کے لیے، بلوچستان ایک محفوظ اڈہ ہے امریکہ کے لیے، بلوچستان نیچرل ریسورسز کا مرکز ہے امریکہ کے لیے، اور بلوچستان میں گوادر کی ڈیپ سی پورٹ امریکہ کو، اسرائیل کو، اس کے اتحادیوں کو نہ ہضم ہوئی ہے، نہ ہونے والی ہے، نہ ہوگی۔ اور اگر گوادر کے اوپر چائنا نے کام کر دیا تو یہ ایران کے لیے، ترکی کے لیے، افغانستان کے لیے، پاکستان کے لیے ایک بہت بڑی کامیابی ہے۔ جیسے ایران پاک ایران گیس پائپ لائن ہے، دیگر معاہدے ہیں، تو امریکہ نہیں چاہتا کہ مسلمان ممالک جڑ کے بیٹھیں یا اپنے نیچرل ریسورسز کو جو ہے وہ اپنے عوام پر خرچ کر سکیں۔ تو اس گریٹر گیم سے نکلنے کے لیے خطے کے ان اسلامی ممالک کو بھی سر جوڑ کے بیٹھنا ہوں گے اور اپنے عوام کو فیسیلیٹیٹ کرنا ہوگا تاکہ ہم عالمی طاقتوں کے شکنجے سے نکل سکیں۔
بہت بہت شکریہ۔ خان صاحب، ابھی جو پاکستان کی وزارت داخلہ نے نوٹیفیکیشن جاری کیا ہے 3 باغی بلوچ رہنماؤں کے مقدمات ختم کرنے کے تعلق سے، اس کے بارے میں آپ کی رائے کیا ہے؟
دیکھیں جی، جیسے میں نے پہلے کہا، ابھی مجھ سے پہلے بھی ایک میرے دوست جو بات کہہ رہے تھے، اور یہ بات میں شروع سے کہتا رہا ہوں کہ دیکھیں، جو باغی بلوچ ہیں ان کو تو یہ بات طے شدہ ہے کہ وہ پاکستان کے ساتھ نہیں رہنا چاہتے۔ جیسے میں نے آپ سے پہلے بھی کہا کہ اکبر بگٹی نے قتل ہونے سے 72 گھنٹے پہلے مجھے وضاحت سے بات کہہ دی تھی۔ دیکھیں، مسئلہ یہاں پر یہ ہے کہ اب جیسے آپ نے کہا کہ انہوں نے کہہ دیا بھائی وہ معاف کر دیں گے، ٹھیک ہے، لیکن وہ اگر کیسز ان کا ختم بھی کر دی جائیں تو اصل تو مسئلہ یہ ہے کہ وہ یہاں پر آئے، وہ یہاں آنے کے لیے تیار نہیں ہے۔ جیسا کہ میں نے پہلے کہا اور ابھی صاحب بھی کہہ رہے تھے کہ برمداخ ہو گئے یا خیر بخش مری ہو گئے یا اور 2-4 ہو گئے یا دوسرے اور 2-3 قبائل ہیں۔ دیکھیں، مسئلہ سارا یہ ہے بلوچستان میں کہ بلوچستان میں اس وقت 91 کے قریب جو ہے قبائل ہیں، جس میں سے 4 یا 5 قبائل ایسے ہیں جو کہ ذرا ہمیشہ جو کہنا چاہیے کہ ہمیشہ، ابھی ایک صاحب نے کہا تھا کہ وفاق پالتا رہا ہے، میں لفظ پالنا تو استعمال نہیں کروں گا بلکہ میں کہوں گا وفاق بلیک میل ہوتا رہا ہے، کیونکہ میں خود سندھ کی سیاست میں، میں خود سندھ کی اسمبلی کا میں ایک حصہ رہا ہوں۔ اصل میں مسئلہ یہ ہے کہ وفاق جو ہے عموماً ان سرداروں کے ہاتھ بلیک میل ہوتا رہا ہے، کیونکہ جب کبھی بھی ان سرداروں کے خلاف اگر کبھی بھی وفاق نے اگر کوئی کاروائی کرنے کی کوشش کی ہے تو دیگر صوبوں کے جو قوم پرست ہیں وہ ہمیشہ ان کے ساتھ کھڑے ہو جاتے ہیں۔ تو ابھی جیسے آپ نے کہا کہ یہ سزا معاف کر دیں، سزا معاف کرنے سے کچھ نہیں ہوگا، اس لیے صرف اس کی ایک ہی صورت حال ہے، اور وہ یہ ہے کہ بلوچستان کے مسئلے کے اوپر تمام حکومت کو چاہیے کہ تمام دیگر بلوچ جو قبائل ہیں ان سب کو بلایا جائے اور ان کی ایک کانفرنس کی جائے۔ ابھی کل پرسوں ہی میری ان سے بات ہوئی تھی کسی اس حوالے سے، تو میں نے ان کو یہ مشورہ دیا تھا کہ بلوچستان کے تمام جتنے قبائل ہیں ان کو بلایا جائے اور ان کو بلا کر ان کو اعتماد میں لیا جائے، اور یہ جو 3-4 آپ کے سردار ہیں، نوابین ہیں، جو کہ پاکستان کے ساتھ مطلب نہیں رہنا چاہتے یا پاکستان کے خلاف جنہوں نے علم میں بغاوت کیا ہوا ہے، ان کو کنارہ کرے۔ دیکھیں، بدقسمتی یہ ہے کہ پاکستان کے اندر آج بھی کانسپریٹک تھیوری ہے کہ حکومت کے کچھ لوگ ہیں اور کچھ پاکستان کا میڈیا خاص طور پر ان کو ہیرو بنا کر پیش کر رہا ہے، ان کے معاملات کو اچھالا جا رہا ہے۔ تو ایسی بات نہیں ہے کہ اگر یہ 4 یا 5 قبائل اگر بغاوت پر اتر جائیں تو بلوچستان علیحدہ ہو جائے گا، ایسی صورتحال نہیں ہے۔ بلوچستان کا آزاد ہونا یا الگ ہونا اتنی بڑی مطلب اتنا آسان نہیں ہے جتنا سمجھا جا رہا ہے، لیکن یہ ہے اس پس منظر کے اندر پاکستان کمزور ہو رہا ہے، پاکستان کی معیشت کمزور ہو رہی ہے۔ تو میں سمجھتا ہوں کہ بہتر طریقہ کار یہ ہے کہ اس مسئلے کے اوپر ایک آل پارٹیز کانفرنس بلائی جائے اور ان سرداروں کو جو کہ پاکستان سے باغی ہیں ان کو ٹوٹل کنارہ کیا جائے، ان کو کارنر کر کے ان تمام لوگوں کو آگے لایا جائے۔ اور جیسا کہ ابھی میرے ایک پیشرو میرے صاحب نے بات کی تھی کہ وہ پاکستان کے جو وفاق ہے وہاں پر اسپتال نہیں بناتی، جناب اکبر بگٹی صاحب خود 2 دفعہ وزیر اعلیٰ رہے، اکبر بگٹی صاحب گورنر بھی رہے، انہوں نے اپنے دور حکومت میں کوئی اسکول نہیں بنایا، کوئی مدرسہ۔ بنیادی طور پر یہ سردار اور جو ہے یہ چاہتے یہ ہے کہ وہاں کے لوگ جو ہے یہ ان کے غلام رہے اور انہی کے لیے کام کریں، وہ شروع سے اس بات کے اوپر زور دیتے رہے کہ وہ پاکستان کے خلاف ہو۔ تو لہٰذا اب اس چیپٹر کو اتنی طویل جدوجہد کے بعد اس ہمیں نوشتہ دیوار کو سمجھنا چاہیے اور یہ 4 یا 5 سردار جو باغی قبائل ہیں ان کو کارنر کرتے ہوئے جی سے تمام قبائل کو ساتھ لے کر ان معاملات کو آگے بات چیت کے ذریعے بڑھانا چاہیے، اور میں سمجھتا ہوں ایسا ہو سکتا ہے، یہ ناممکن نہیں ہے۔
بہت بہت شکریہ جناب، لائن پہ رہیے گا۔ قیصر امام صاحب، جناب بلوچ سرداروں اور وہاں کے جو قبائلی جو قائدین ہیں ان کے تعاون کے بغیر بلوچستان میں حکومت کوئی کام نہیں کر سکتی ہے، اور جہاں تک بلوچ سرداروں کا تعلق ہے تو وہ صرف اس فکر میں ہے کہ ان کی سرداری قائم رہے، عوام پسماندہ رہیں یا ان کے مسائل حل ہوں، اس سے ان کی کوئی دلچسپی نہیں ہے۔ تو پھر وفاقی حکومت وہاں رفاہی کام انجام کیسے دے؟
آپ کی بات 100% صحیح ہے کہ بلوچ سردار جو ہیں وہ یہ بالکل نہیں چاہتے، और ना सिर्फ बलोच सरदार बल्कि पाकिस्तान में जितने भी जागीरदार तबके के लोग हैं वो सारे के सारे अपने अपने इलाकों में अवाम को वो हकूक नहीं देना चाहते, लेकिन इसके बावजूद वफाक की हुकूमत इस किस्म का काम कर सकती है कि रफ्ता रफ्ता इन चीज़ पहली चीज़ तो ये है कि ज़राए अबलाग को इस्तेमाल किया जाए इन लोगों को एक्सपोज करने के लिए जो लोग इसमें बराए रास्त कोई मुदाखलत करते हैं, और जिस तरह से मुमकिन हो सके बलूचिस्तान में स्कूल कॉलेज मदरसे वगैरह कायम किए जाएं, वहाँ सड़कें तामीर की जाएं, कोशिश भी की गई है, लेकिन एक बात का ज़रूर ख्याल रहे बलूचिस्तान में आबादी जो है वो पाकिस्तान की 5% है, लेकिन वहाँ बजट जो है वो 9-10% इस्तेमाल होता रहा, लेकिन वो जाता रहा है सरदारों की जेब में, वो आवाम तक पहुंचता नहीं रहा। अगर हुकूमत ये कोशिश करे कि रफ्ता रफ्ता ये जो रिफाई काम है वो शुरू भी किए जाएं, कुछ म्यूनसिपल इदारे कायम किए जाएं जो वहाँ मौजूद नहीं हैं, उनको वो इख्तियार दिए जाएं, उनको बजट भी दिया जाए और इन्हीं सरदारों से काम लिया जाए, और फिर इन सरदारों को बाकायदा वो तशहीर की जाए उन लोगों की जो ये काम करना पसंद करते हैं या जो लोग ये काम करना पसंद नहीं करते। जब तक आप ज़राए अबलाग को इस्तेमाल नहीं करेंगे इन लोगों को सामने लाने के लिए या इन लोगों को पूरी तरह से लोगों के सामने अयां करने के लिए कि कौन सरदार क्या कर रहे हैं। अब आज भी आप देखें सारी हुकूमत में सारे के सारे सरदार शामिल हैं, सारे वजीर बलूचिस्तान में 60-65 वजीर हैं, ये और किसी सूबे में इतने वजीर नहीं हैं। इसकी वजह क्या है? इसकी वजह सिर्फ वहाँ का सरदारी निज़ाम है, हर सरदार ये चाहता है कि वो वजीर हो, वो हाकम हो। सो इन सारे सरदारों की अपनी ज़ाती जेलें भी मौजूद हैं, ये अपने खुद फैसले सारे इलाके में अदालतें भी इन्हीं की हैं, अपनी कायम की हुई हैं, ये जो चाहें करते हैं, मुजाहरीन को कुछ नहीं मिलता। होना ये चाहिए कि ये काम रफ्ता रफ्ता शुरू किया जाए और बाकी लोगों को एक्सपोज भी किया जाए पूरी तरह से कि वो कौन लोग हैं जो इसमें मुदाखलत करना चाहते हैं और वो ये काम होने नहीं देना चाहते। रिफाई काम करना पड़ेगा अमली तौर पर, सिर्फ कॉन्फ्रेंसों से कोई फ़ायदा नहीं होगा, सिर्फ बातचीत से सियासी बयानात से कोई फ़ायदा नहीं होगा। आज कोई साहब ये कहते हैं कि जी हमने सारे मुकदमा ख़त्म कर दिए, दूसरे दिन कहते हैं कि नहीं फौजदारी मुकदमा तो मौजूद हैं, सिर्फ वो मुकदमा ख़त्म किए गए हैं जो सियासी हैं। सो इसका मतलब सियासी मुकदमा भी हैं, नहीं होने चाहिए सियासी मुकदमा मुल्क में, बिल्कुल नहीं होने चाहिए। सो मैं समझता हूँ कि जब तक हुकूमत जो कुछ भी करे वो पूरी शफाफियत के साथ करे उस वक्त तक ये मामला तय नहीं होंगे। अवाम को हकूक मिलने चाहिए, मिलते नज़र आने चाहिए, जब मिलते नज़र आएंगे तो जो लोग मुदाखलत करेंगे वो खुद ब खुद अयां हो जाएंगे। सो मेरे ख्याल में सरदारी निज़ाम को थोड़ी सी ज़रब लगाने की ज़रूरत है, उसको जितनी जल्दी मुमकिन हो ज़रब लगानी चाहिए। जी
बहुत बहुत शुक्रिया अब्बासी साहब। जनाब वफाकी हुकूमतों में और वफाकी रहनुमाओं में बलोचिस्तान के मसाइल को हल करने में कितनी दिलचस्पी रही है और कितनी संजीदगी के साथ उन्होंने इस सिलसिले में कदम उठाने की कोशिश की है?
वफाक को तो मेरे ख्याल में अपनी कुर्सी बचाने की फिक्र है और सुप्रीम कोर्ट से जान छुड़ाने की फिक्र है। प्राइम मिनिस्टर को जो कंटेम्प्ट ऑफ कोर्ट का चक्कर है उसमें इन्हें बलूचिस्तान की कोई फिक्र नहीं है। गुज़श्ता 60 साल से इस्टेब्लिशमेंट का भी एक मकरू रोल वहाँ पर रहा है, हेलीकॉप्टर से लाशें गिराने का अमल अब भी जारी रहता है, मैं उस पर बात नहीं करना चाह रहा। कुछ अपनों के भी बहुत सारी चीज़ें हैं, एलिमेंट्स हैं। आपने डॉक्टर हबीब बलोच जालिब जैसे स्कॉलर को, दानिश्वर को कत्ल किया, किसने करवाया, किसने किया, सब जानते हैं। तो बलोच इंटेलेक्चुअल्स के आप जब ज़ुबान बंद करेंगे या जंबूरों से उनकी ज़ुबानें खींचेंगे तो अब्बासी दौरे खिलाफत मंसूर अब्बासी का दौर सामने आ जाएगा। जब नफ्से ज़किया की शहादत हुई, मोहम्मद इब्राहिम की हुई, तो ऐसे मामलात नहीं सुधरने वाले। वफाक बिल्कुल संजीदा कोशिश नहीं कर रहा और मैं कैमरे पे आके कह रहा हूँ कि अगर वफाक इसी तरह करता रहा तो बलूचिस्तान आपके हाथ से स्लिप हो रहा है, मैं स्लिप का लफ्ज़ यूज़ कर रहा हूँ, फिसलता जा रहा है। तो यहाँ पे हमारी मिलिट्री इस्टेब्लिशमेंट को भी, सिविल और मिलिट्री ब्यूरोक्रेसी को भी अपना रोल प्ले करना पड़ेगा। तो जिस तरह कार्ड्स ISI अफगानिस्तान के अंदर खेल रही है, बलूचिस्तान के अंदर क्यों नहीं खेल रही? जब वफाकी हुकूमत को पता है कि इंडिया की इन्वॉल्वमेंट के सबूत मौजूद हैं बलूचिस्तान में, तो दुनिया को क्यों नहीं दिखाते, जब उन्हें पता है कि 18 कौंसल खाने इंडिया के और 8 कौंसल खाने जो है यूएस के वो काम कर रहे हैं बलूचिस्तान और अफगानिस्तान के बॉर्डर पे, वहां से CIA पैसा भेज रही है, वहां से असला आ रहा है, तो ये सारी चीजें एक्सपोज क्यों नहीं करते? तो या आपने अमेरिका से डॉलर लिए हुए खामोशी से बैठे हैं, कल बलूचिस्तान आजाद हो जाए हमारा क्या बनता है, हमने तो अमेरिका चले जाना है, तो या फिर खुल के कौम को बताएं कि क्या अंडरस्टैंडिंग है, बताएं, एक्सपोज करें इंडिया को भी अमेरिका को भी कि ये जी फॉरेन एलिमेंट है, बलूचिस्तान ग्रेटर गेम का हिस्सा है, इसमें हमारा कोई कसूर नहीं है। तो फिर आप अपने बंदूक को जो मारता है, अभी दोस्त कह रहे थे कि वो वर्दियां पहन के मारते हैं, भाई आपकी मिलिट्री स्टैब्लिशमेंट वहां पे बैठी है, फौजी छावनियां कायम है, तो कैसे पॉसिबल है आपकी इतनी ग्रिप कमजोर है और फिर आप कहते हैं बलूचिस्तान में कुछ नहीं हो रहा? तो मेरे ख्याल में वफाक को संजीदगी से देखना होगा, अगर ऐसा ना हुआ तो अमेरिका स्लिप करके मामलात आपके हालात से निकल जाएगा और यहाँ पे अड्डे कायम होंगे और फ्यूचर का जो नक्शा है वो तबाही और बर्बादी का एक जो है वो तस्वीर पेश करेगा, क्योंकि अमेरिका इतनी डिठाई से आसानी से अफगानिस्तान से मार खा के जाने वाला नहीं, वो नई सुरंग की तलाश में है। अफगानिस्तान से मार खा के अगर अमेरिका नई सुरंग चाहता है, नया अड्डा चाहता है, तो उसके लिए सबसे सूटेबल बलूचिस्तान है, जो ईरान के नज़दीक भी है, अफगानिस्तान के पाकिस्तान के संगम पे वाक़िया है, वहाँ से ये सबको वॉच करेगा, चाइना को वॉच करेगा, और एक ग्रेटर गेम साइलेंट वॉर जिसका मैं आपके प्रोग्राम में कई दफ़ा जिक्र कर चुका हूँ, खामोश कातिल नामी जंग, उसका मरकजी किरदार बलूचिस्तान की सरजमीन होगी। अब पाकिस्तानी हुकूमत के जो कोर्ट में बॉल है उन्हें चाहिए होश के नाखून लें और साइलेंट वॉर नामी इस मनसूबे को नाकाम बनाएं।
बहुत बहुत शुक्रिया फैसल खान साहब। खान साहब हमारे पास 1.5 मिनट का वक्त है, बलूचिस्तान के मसाइल हल कैसे करें?
के सबसे पहले तो करना ये होगा कि आप उन तमाम सरदारों को एतमाद में लें जो कि पाकिस्तान के साथ मुखलिस हैं, पाकिस्तान के साथ लॉयल हैं, और ऐसे बेइंतहा कबीले आपको मिल जाएंगे। दूसरी सबसे बड़ी बात ये, गुज़िश्ता 15 साल से मैं ये कह रहा हूँ, सेनेट के अंदर भी हमने ये नबी बख्श ज़हरी मरहूम के जरिए मैंने ये बात करारदाद पेश कराई थी कि पाकिस्तान के अंदर सूबों को छोटा कर दिया जाए। देखिए जितने छोटे सूबे होंगे आपकी बगावत उतनी छोटी होगी, पंजाब को भी तोड़ दिया जाए, सिंध के भी 2-3 सूबे हैं, और बलूचिस्तान के अंदर भी देखिए पश्तून भी रहते हैं, अगर पश्तून सूबा अलहदा बन जाए, बलूचिस्तान मजीद तकसीम हो जाए, तो ये मामला कंट्रोल हो सकते हैं। सिर्फ फौज के ऊपर इल्जाम धरने से, या फौज देखिए अभी छोटी सी एक बात है, फौज वहां पर मौजूद है, मैं खुद जाता रहा हूँ बलूचिस्तान, अगर फौज वहां पर ना होती, अगर फौज की वहां मौजूदगी ना होती तो आज पूरे पाकिस्तान की गैस बंद हो चुकी होती। तो ये एक बहुत बड़ी कॉन्स्पिरेटिव थ्योरी, और जैसे मेरे एक दोस्त ने कहा कि ये बातें एक्सपोज एक्सपोज मेरे भाई इसलिए नहीं होती कि पाकिस्तान के तमाम सियासतदान जो हैं ये अमेरिका के साथ मामला शेयर करके बैठे हैं, ये म्यूजिकल शेयर का चक्कर है, अमेरिका हमारी मदद करे, आप चले जाएं तो मैं बैठूं और मैं चले जाऊं तो फिर आप बैठे, ये मामला है, ये बहुत बड़ी कॉन्स्पिरेटिव थ्योरी है। इसके लिए सिर्फ एक यही है कि इनकलाबी इकदाम आपको करने होंगे, चेहरे बदलने से बलूचिस्तान का मामला नहीं जाएगा, और मौजूदा हुकूमत में बात आपके प्रोग्राम से कह दूं कि मौजूदा हुकूमत अमेरिकन एजेंडे पे काम कर रही है, और अमेरिका ये बात मेरे दोस्त ने बिल्कुल कही कि वफाक सिर्फ और सिर्फ अपनी कुर्सी बचाने के चक्कर में है, उसको बलूचिस्तान की सूरत हाल से कोई भी सरोकार नहीं है।
जी बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। नाज़रीन आपने तीनों तजिया निगारों के ख्यालात मुलाहिज़ा फरमाए। बहरहाल इस वक्त पाकिस्तान के सूबे बलूचिस्तान की सूरत हाल इंतहाई नाजुक मोड़ पर है और बहुत ही संजीदगी के साथ इस सिलसिले में पाकिस्तानी ज़ोमा को काम करने की जरूरत है, और जैसा कि फैसल खान साहब ने कहा है कि और इसी तरह से कैसर इमाम साहब की भी राय यह है कि वो सरदार जो पाकिस्तान के मुखलिस हैं, जो पाकिस्तान के वफादार हैं, उनको मिला के वहाँ पर अवाम का एतमाद बहाल करने की ज़रूरत है और अवाम के मसाइल पर तवज्जो दी जाए। अवाम के मसाइल अगर हल हो जाएंगे तो चंद बागी सरदार शायद इस बलूचिस्तान को आग और शोलों के हवाले न कर सके। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@afsartv.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं, खुदा हाफ़िज़।